यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाएर लैजाने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट। र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी टाइफुन डल्फिन अघि बढ़ेपछि उच्च सतर्कता।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 वटा तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आज नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय शुरू गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टीमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढ़ाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़ाउने यो यात्रामा सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धि खर्कमा संचारकर्मी संघको कुराकानीमा मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढ़ेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सड़क खण्डको निर्माणलाई समेत अगाडि बढ़ाइने जानकारी दिनुभयो। उहाँले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायमाथि सरकार कड़ाईका साथ प्रस्तुत हुने चेतावनी समेत दिनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिश सहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिशका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा संघ संस्था, विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनु अघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले आयोगबाट सिफारिश भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। मुगुमा चार वर्ष अघि आएको बाढ़ी पहिरोबाट घरबार गुमाएका सयौं परिवारको अझै पुनस्थापना हुन सकेको छैन। 2079 साल असोज तेस्रो साता आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाई छ। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बाढ़ी पहिरोबाट जिल्लामा करिब 1300 घरमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19औं स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। सभापति थापाले भोलिबाट शुरू हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड़ दिँदै सभापति थापाले कहिलेकाहीँ सत्ता बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15औं महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। कंग्रेस काठमाण्डौ महानगरपालिका 26 ओडा कार्य समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले आउँदो असोज 16-19 गतेसम्म काठमाण्डौमा 15औं महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो। महामन्त्री पौडेलले कंग्रेस डिजिटल माध्यम मार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाट स्थानीय तहको उम्मेद्वार छान्ने व्यवस्था गरिने बताउनुभयो। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तारजाली माटो खरपात लगायत सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। यसैबीच सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 रूपियाँको लागतमा करिब 1 किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर वेलबहादुर विश्वकर्माले बताउनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सड़कका कारण बाँकेको डुडुवा गाउँपालिका एक टेपरी गाउँका स्थानीय वर्षा यामका बेला सधैँ डुवानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सड़कले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुवानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 किलोमिटर लामो तटबन्ध र 10 गजा क्षेत्र नजिकको अग्लो सड़कका कारण राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको डुडुवा नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढ़ी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ।
जितना पानी है लौट के वहाँ लड़के जैसे वहाँ ठोकर ली तुरंत वापस आएगा भाई तो यहाँ डुबान होते है।
लक्ष्मणपुर बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस बन्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाईमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लक्स वन निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमाबाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ, तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलवा बाँधको दूरी आधा किलोमिटर र लक्ष्मणपुरमा 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हक त मिचिएकै छ, नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव:
पहाड़ में से आवत है इधर नदी से अब यहाँ तो बड़ा समस्या हो जा रहा है लड़के सब कहाँ बचावा जाए कुछ लड़के बड़े समस्या हो जा रहा है 2071 साल को
विनाशकारी बाढ़ीले नरेनापुर, डुडुआ र राप्ती सुनारी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यति बेला करिब 1050 घर दूरी विस्थापित भएका थिए। धेरै परिवार भारत तर्फ बसाई सरे भने केही परिवार सामुदायिक वन क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमिणी संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह:
त्यो तटबन्धले गर्दाखेरि हाम्रो धेरै डुबान भयो, धेरै कटान भयो।
सीमावर्ती क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढ़ी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढ़ी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। कर्णकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीलाई सहज भएको छ। यसअघि डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता थियो। प्रदेश सरकारले बेनी अस्पताललाई हालै थप तीनवटा डायलिसिस उपकरण उपलब्ध गराएपछि 9 मेसिनको सहायताले दैनिक 45 डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त बास्तोलाले बताउनुभयो। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिश समितिको सिफारिशका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरचन नियुक्त हुनुभएको छ। यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिना ताम्राकार, उपकुलपतिमा चन्द्र श्याम डंगोल तथा सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रिजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। भोजपुरका जीवन थापाले अधिवक्ताको पेशा छाडेर गाउँमै व्यावसायिक रूपमा कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। आधुनिक कृषि प्रणाली अपनाएर उहाँले राम्रो आमदानी लिँदै आउनुभएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनुभएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको सडानन्द नगरपालिका एकले नेपाली डाँडा थापा थालीका जीवन थापाले काठमाडौँको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेशा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 वर्ष अघि शुरू गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित आधुनिक र बहुउद्देश्यीय कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी उन्सु जातको सुन्तला तथा 100 बोट टिमुरको बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 देशमा चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15 लाख रुपियाँ खर्चेर किसान केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 जनाले नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1,000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10 लाख रुपियाँसम्म आमदानी भइरहेको छ।
वार्षिक मैले मेरो आफ्नोबाट 5 लाख गरिरहेछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 टन जति खरिद गरेँ, त्यही 10-12 लाख जति टोटल्ली आमदानी गरेको छु।
स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3,000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
पलाता गाउँपालिका थिर्पु कालीकोट पलाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पलाता गाउँपालिका नौ कालीकोट थिर्पुका 35 वर्षीय सुशील बम, 32 वर्षीय मैना बम र 30 वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डाक्टर अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको न्यूमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध छ। गत असार 23 गते इलाम नगरपालिका नौ स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरूद्ध बनेको सड़क अझै सञ्चालनमा आएको छैन। माथिबाट लेडो सहितको पहिरो खस्नुका साथै सड़क भाँसिएपछि एक महिना यता अवरूद्ध रहेको सड़क खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। समुद्री आँधी डल्फिन चितवनको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढ़ेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरिएको छ। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन भोलि जेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक शहर सांघाई पनि आँधीको सम्भावित मार्गमा रहेको छ। अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। अधिकारीहरूले भारी वर्षा र तीव्र हावाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सुरक्षा तथा उद्धार तयारीलाई तीव्र बनाएका छन्। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा एउटा निजी बस सड़कबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै अन्य 10 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब 393 किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाड़ी क्षेत्रमा भएको थियो। यात्रुवाहक बसमा 18 जना सवार थिए। यसैबीच हिमाचल प्रदेशमा भारी वर्षाका कारण 185 सड़क बन्द भएको जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा समस्या देखिएपछि सरकारले उद्योग तथा डिपोहरूको अनुगमनलाई तीव्र बनाएको छ। साविक भन्दा बढ़ी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको भनाईका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले शनिबार काठमाडौँमा रहेका ग्यास उद्योग तथा डिपोहरूको अनुगमन गर्नु भएको छ। मन्त्री यादवले बालाजी स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोट र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनु भएको छ। उद्योगको निरीक्षण पछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा समेत पुगेर अनुगमन गर्नु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल ग्यास, एचपी र एभरेस्ट सुगम तथा श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गर्दै आएका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टीम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाएको जनाएको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिण्डर ग्यास बिक्री वितरण भइरहेको निगमले उल्लेख गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीतमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो। नेपाली उत्पादन तथा सेवालाई खाड़ी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमान स्थित गैरावासी नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कट स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको स्थितिमा शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापार तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। त्यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिइएको ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैची तथा विभिन्न मसला, हस्तकला, सेल्ट, गार्मेन्ट, कार्पेट, जड़ीबुटी जन्य सामग्री तथा परम्परागत पोशाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। नेपाली कला र हस्तकलाको प्रवर्धन गरी नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावासद्वारा थाइल्याण्डको राजधानी ब्याङ्ककमा एक महिना लामो कला तथा हस्तकला प्रदर्शनी शुरू भएको छ। नेपालको बौद्ध दर्शन, कला संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला, प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक अभिव्यक्तिको संयोजनका रूपमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा अल्लो, भाङ, कपास, ढाका र ऊन लगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्याण्डका शाही कलाकार सकुन इन्ताकुलको डिजाइन अनुसार नेपालका विभिन्न घरेलु उद्योगमा आबद्ध सिद्ध हस्तशिल्प कर्मीहरूले तयार पारेका कलाकृति तथा वस्तुहरू समावेश गरिएका छन्। कार्यक्रममा नेपालको कला र संस्कृति सँगै नेपाली खानाको समेत प्रवर्धन गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न नेपाली परिकारहरू उपलब्ध गराइएको थियो। प्रदर्शनी थाइल्याण्डको ब्याङ्कक स्थित रिभर सिटीमा यही अगस्त 30 तारीकसम्म सञ्चालन हुनेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शिक्षा तथा खेलकुद मंत्री सस्मित पोखरेलले विश्व एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको छ। एसियाडमा सहभागी हुने खेलाड़ीहरूसँगको भेटमा मन्त्री पोखरेलले खेल क्षेत्र र खेलाड़ीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले 10 राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताउनुभयो। एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाड़ी र प्रशिक्षकलाई काठमाण्डुको सिनामंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। साउन 18 गतेदेखि शुरू गरिएको हो। 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली बक्सिङ खेलाड़ीको तयारी र प्रशिक्षण भारतको गुवाहाटीमा हुने भएको छ। तयारीका लागि नेपाली बक्सिङ टोली सोमबार भारत जानेछ। टोलीमा 7 खेलाड़ी र 2 प्रशिक्षक रहेका छन्। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा नेपालबाट बक्सिङमा 4 पुरूष र 3 महिलाले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दानबहादुर दरलामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङले भाग लिनेछन्। भारतमा खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राजपन्तले जानकारी दिनुभयो। नेपाली टोली भारतबाटै जापान जानेछ। अमेरिकी अलराउण्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी सहित टोलीमा अनुबन्ध गरेको हो। देब्रेहाते स्पिन अलराउण्डर हरमितले यसअघि 2 सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्र्याउन पाउँदा निकै उत्साहित देखिएको छ। अनिल शाहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। हरमितले अमेरिकाबाट 29 वानडे अन्तर्राष्ट्रिय खेलमा 39 विकेट र 29 टी20 अन्तर्राष्ट्रियमा 31 विकेट लिएका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर। पोखराको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। दिपालको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन, उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, सालझण्डी सन्धिखर्क ढोर पाटन सड़क आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता, पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाएर लैजाने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट, र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आधी डल्फिन अघि बढ़ेपछि उच्च सतर्कता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।